नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 MHz सँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
राजविराजमा ज्यान गुमाउनेका परिवारलाई 10-10 लाख रुपियाँ दिने सरकारको निर्णय। घटनाको विरोधमा मोर्चाले गरेको बन्दका क्रममा आज ठाउँ ठाउँमा तोडफोड।
मेची महाकाली अभियान रोक्न एमालेलाई प्रधानमन्त्रीको आग्रह। पर्सिदेखि मेची महाकाली अभियानलाई निरन्तरता दिने एमालेको निर्णय।
सुनसरीको ताल तलैया र चिडियाखानामा बर्ड फ्लू भेटियो, चिडियाखाना 1 महिनाका लागि बन्द।
अफगानिस्तानको काबुलमा रहेको सैनिक अस्पतालमा आईएस लडाकुको आक्रमण, 30 जनाको ज्यान गयो।
र वैशाखको मध्यदेखि असोजको मध्यसम्म ए डिभिजन लीग फुटबल सञ्चालन गर्न एएफसीको प्रस्ताव, यो वर्ष राष्ट्रिय लीग नहुने।
मेरिया मोइनी व्हाइट हिमालयन इन्जिनियरिङले दुध पानी झुक्याउने मिसिन पनि बजारमा ल्याइसक्यो। खट्टमै भो बर्बादै भो नि, दुधमा पानी मिसाउन त पाइएन नि, होइन त?
हो पाँडे, त्यसो भए त हाम्रो सहकारीमा पनि अब व्हाइट हिमालयन इन्जिनियरिङकै चिलिङ ब्याट, मिल्क एनालाइजर, अरू आवश्यक उपकरण पनि ल्याउनु पर्यो। बरु यस्ता उपकरण चाहिँ कहाँ पाइन्छ?
यसका लागि भरतपुर नौ गोन्द्रे चितवनमा रहेको व्हाइट हिमालयन इन्जिनियरिङमा सम्पर्क गर्नु पर्छ। फोन नम्बर चाहिँ 056-531-701, 98-550-63-143 हो। अनि सुन बिलासे,
भन्न।
व्हाइट हिमालयन इन्जिनियरिङका उपकरणहरू नि देशका प्रमुख सहरहरूमा रहेका शाखा कार्यालयहरूबाट लिन सकिन्छ अरे, बुझिस्?
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। नेकपा एमालेको मेची महाकाली यात्राका क्रममा सप्तरीमा ज्यान गुमाएका 4 जनालाई सरकारले 10-10 लाखका दरले राहत दिने भएको छ। मन्त्री परिषदको आज बसेको बैठकले राजविराजमा प्रहरीको गोली लागि ज्यान गुमाएका सञ्जन महतो, पीताम्बर लाल मण्डल, आनन्द शाह र वीरेन्द्र महतोका परिवारलाई 10 लाखका दरले राहत दिने निर्णय गरेको हो। यसका लागि अर्थ मन्त्रालयले तत्काल गृह मन्त्रालयमा रकम निकासा गर्ने प्रबन्ध मिलाइ अस्ति सोमबार सप्तरीको राजविराजमा भएको नेकपा एमालेको सभा बिथोल्न पुगेकाहरूमाथि प्रहरीले गोली चलाउँदा 4 जनाको ज्यान गएको थियो। घटनामा घाइते भएकाहरूको उपचार खर्च पनि सरकारले नै बिहोर्ने निर्णय गरेको स्थानीय विकास मन्त्री हितराज पाण्डेले जानकारी दिनुभयो।
गजेन्द्र नारायण सिम औद्योगिक क्षेत्रमा घटेको घटनाप्रति नेपाल सरकारको गम्भीर ध्यान आकर्षण भएको छ। उक्त घटनामा 4 जनाको निधन भएकोमा नेपाल सरकारले दुःख प्रकट गर्दै सप्तरी घटनाका देहका 4 मृतकका परिवारको नजिकका हकवालालाई 10 लाख रुपियाँका दरले क्षतिपूर्ति उपलब्ध गराउने र घाइतेहरूको उपचारको क्रममा लागेका र लाग्ने सम्पूर्ण खर्च नेपाल सरकारले बेहोर्ने, सो रकम अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई निकासा दिने।
यस्तै मन्त्री परिषद बैठकले सप्तरी घटनाको सत्य तथ्य पत्ता लगाई नेपाल सरकारलाई सिफारिश गर्न र भविष्यमा अपनाउनुपर्ने सतर्कताका बारेमा सुझाव दिन जाँचबुझ आयोग गठन गर्ने भएको छ। सर्वोच्च अदालतका पूर्व न्यायाधीश वा न्याय सेवाको विशिष्ट श्रेणीबाट अवकाश प्राप्त अधिकृतको संयोजकत्वमा 3 सदस्यीय जाँचबुझ समिति गठन गर्ने निर्णय गरेको छ। समितिका अध्यक्ष र सदस्यको नाम प्रधानमन्त्रीको सहमतिमा गृहमन्त्रीले टुङ्गो लगाउने र समितिले 15 दिनभित्र प्रतिवेदन बुझाउनेछ। मन्त्री परिषदको बैठकले बिना हात हतियार भेला हुन पाउने र सभा गर्न पाउने अधिकारको सम्मान गर्न पनि सबैसँग अनुरोध गरेको छ। झण्डै 3.5 घण्टा चलेको बैठकमा केही मन्त्रीले नेकपा एमालेको मेची महाकाली अभियान जारी रहेमा परिस्थिति थप जटिल हुन सक्ने भएकाले रोक लगाउनु पर्ने माग गरेका थिए, तर प्रधानमन्त्रीले त्यसलाई अस्वीकार गरेको एक मन्त्रीले उज्यालोलाई जानकारी दिए।
प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले उठाएका मागबारे सत्तारूढ दलसँग छलफल गरेर निष्कर्षमा पुग्ने आश्वासन दिनुभएको छ। बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र मोर्चाका नेताहरूसँगको छलफलपछि प्रधानमन्त्री दाहालले मोर्चाको मागबारे सत्तारूढ दलसँग थप छलफल गरेर निष्कर्षमा पुग्ने बताउनु भएको हो। छलफलमा मोर्चाले वैशाख 31 गतेका लागि तोकिएको स्थानीय तहको चुनाव रोक्नुपर्ने, संविधान संशोधन विधेयक पारित हुनुपर्ने, सप्तरी घटनाका दोषीमाथि कार्यवाही हुनुपर्ने, घटनाका मृतकलाई शहीद घोषणा, परिवारलाई राहत तथा घाइतेको उपचारको व्यवस्था गर्नुपर्ने माग सहितको ज्ञापन पत्र प्रधानमन्त्रीलाई बुझाएको थियो। प्रधानमन्त्री दाहालको दाहालसँगको छलफलमा मोर्चाले यी माग एक हप्ताभित्र पूरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी समेत दिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेची महाकाली अभियान रोकेर राष्ट्रिय समस्या समाधानमा केन्द्रित हुन नेकपा एमालेलाई आग्रह गर्नुभएको छ। मेची महाकाली अभियानले देशमा डरलाग्दो परिस्थिति देखिएको भन्दै प्रधानमन्त्रीले तत्काल अभियान छाडेर वार्ता मार्फत अवस्था सुधार्न आग्रह गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो। एमालेको अभियानका क्रममा सप्तरीमा चारजनाको ज्यान गएको भन्दै प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी नेकपा एमाले र सत्ता साझेदार नेपाली कांग्रेसका शीर्ष नेतालाई बालुवाटारमा बोलाएर छलफल गर्नुभएको हो। जवाफमा नेकपा एमाले मेची महाकाली अभियानका क्रममा भएको घटनाको छानबिन गरी दोषीलाई कार्यवाही गर्न माग गरेको छ। एमाले सप्तरी घटनालाई बहाना बनाएर चुनाव नटार्न पनि प्रधानमन्त्रीलाई चेतावनी दिएको छ।
यस्तै प्रधानमन्त्रीसँगको छलफलपछि बसेको नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठकले सप्तरीमा भएको घटनापछि तीन दिनका लागि स्थगित गरिएको मेची महाकाली अभियान पर्सिदेखि हेटौँडाबाट अघि बढाउने निर्णय गरेको छ। एमाले राजविराजमा आफूले आयोजना गरेको शान्तिपूर्ण कार्यक्रममा गरिएको हस्तक्षेपका विरूद्धमा कार्यकर्ता पंक्तिलाई स्पष्ट पार्न, आपराधिक घटनाको भण्डाफोर गर्न र घटनाको वास्तविकता जानकारी गराउन भोलि काठमाडौँमा वृहत भेला गर्ने भएको छ। मधेसका विभिन्न जिल्लामा एमालेका पार्टी कार्यालय, नेता कार्यकर्ता तथा नागरिकका घर तथा सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड भएको भन्दै त्यस्ता अलोकतान्त्रिक तथा आपराधिक क्रियाकलाप रोक्न पनि एमाले चेतावनी दिएको छ। यस्तै आफ्ना नेता कार्यकर्ता र पार्टी कार्यालयहरूको सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको एमाले जनाएको छ।
सप्तरीमा अस्ति प्रहरीको गोली लागेर चारजनाको ज्यान गएको विषयलाई लिएर संयुक्त मधेसी मोर्चाले आह्वान गरेको तराई बन्दले जनजीवन कष्टकर बनेको छ। मोर्चाका कार्यकर्ताले ठाउँ ठाउँमा प्रदर्शन, आगजनी तथा तोडफोड गरेका छन्। सप्तरीको राजविराजमा रहेको एमालेका सदस्य एवं राष्ट्रिय योजना आयोगका पूर्व सदस्य कमानन्द देव, प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादव साथै एमाले केन्द्रीय सदस्य सुमन राज प्याकुरेलको घरमा मोर्चाका कार्यकर्ताले तोडफोड र आगजनीको प्रयास गरेका छन्। मोर्चाका कार्यकर्ताले राजविराज र बारामा रहेको एमालेको कार्यालयमा पनि तोडफोड गरेका छन्। यस्तै कपिल वस्तुमा मोर्चाको बन्दले कृष्णनगर भन्सार कार्यालय र सुनौली छोटी भन्सार नाकाबाट आयात निर्यात ठप्प हुँदा राजस्व संकलन हुन सकेको छैन।
प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले आफूहरू चुनौतीका माझमा रहे पनि चुनाव गराउन प्रतिबद्ध रहेको बताउनु भएको छ। निर्वाचन आयोगमा आयोजित कार्यक्रममा प्रमुख आयुक्त यादवले सप्तरीको राजविराजमा रहेको आफ्नो घरमा तोडफोड भएको जानकारी दिँदै यस्ता घटनाबाट आयोग विचलित नहुने बताउनु भएको हो। कतिपय जिल्लामा निर्वाचन आयोगको कार्यालयमा समेत आक्रमण भएको उल्लेख गर्दै यादवले सुरक्षा व्यवस्था चुस्त बनाउन सरकारलाई आग्रह पनि गर्नुभयो। हिंसा र तोडफोडबाट नभई छलफलबाटै समस्याको समाधान खोज्न उहाँले सबैलाई आग्रह गर्नुभयो।
आफ्ना राजनीतिक एजेन्डाको आधारमा अगाडि बढ्नु, देशको संविधानको आधारमा सम्पादन गर्नुपर्ने निर्वाचनको लागि वातावरण बनाइदिनुहोस्। लोकतन्त्र गणतन्त्रको लागि यहाँहरूले सहमति गरिदिनुहोस्। निर्वाचन आयोगले अनुरोध गर्ने कुरा पटक पटक हामीले त्यो गरिराखेका छौँ, अहिले पनि गर्छौँ। यो हार्दिक अनुरोध छ उहाँहरूसँग र जहाँसम्म हिंसात्मक राजनीतिक गतिविधिबाट अब हामी नेपालीलाई अलग बस्नुपर्छ। छलफल विचार विमर्शमा लागौँ, छलफलबाट नै ठुल्ठुला समस्याको।
सरकारले स्थानीय तहका 744 इकाइलाई कार्यालय स्थापना र व्यवस्थापनका लागि 1-1 करोड़ रूपियाँ दिने भएको छ। पुराना गाउँ विकास समिति तथा नगरपालिका कायम नरहेको र नयाँ गाउँपालिका र नगरपालिका बनेका कारण कार्यालय तथा अरू व्यवस्थापनका लागि रकम दिने निर्णय गरिएको संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले जानकारी दिनुभयो।
744 इकाइहरू नगरपालिका, गाउँपालिका, उपमहानगर र महानगरपालिका बनाएको छ। ती सबैलाई अब काम सञ्चालन गर्नको लागि न्यूनतम 1 करोड़को दरले सबैलाई रकम अहिले दिएर अनि बल्ल ती सबै कार्यालयहरू स्थापना गरेर अगाडि बढ्ने निर्णय गरेको छ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
नेपाल टेलिकम। नेपाल टेलिकम।
जन जन को आवाज, घर घर को आवाज, हामी सबै नेपाली को आवाज, नेपाल टेलिकम, राष्ट्र को संचार।
मुनि धा उपरांत सतीदेवी को अंग पतन होने क्रम में चंद्रागिरी में पुगे भाल अर्थात निधार पतन भयो र भालेश्वर महादेव को उत्पत्ति भयो। यही ठाउँबाट पृथ्वी नारायण शाहले नेपाल एकीकरण गर्छु भनेर चिताएका थिए, बुझिस नाति। चन्द्रागिरी पहाडमा आएपछि त म पनि एउटा सेल्फी खिचेर फेसबुकमा पोस्ट गर्छु।
चन्द्रागिरी हिल्स लिमिटेड, हुन्छ पुरा चिताएको कुरा।
तपाई अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। इतिन्जेल हामीले राजविराजमा ज्यान गुमाउनेका परिवारलाई 10-10 लाख दिने सरकारको निर्णय, मेची महाकाली अभियान रोक्न एमालेलाई प्रधानमन्त्रीको आग्रह, सरकारले स्थानीय तहका 744 इकाईलाई कार्यालय स्थापना र व्यवस्थापनका लागि 1-1 करोड़ रूपियाँ दिने लगायतका खबर प्रस्तुत
गर्यौं। महिला सम्मानको आधार, सिपयुक्त हात स्वरोजगार भन्ने नाराका साथ आज 107 अन्तर्राष्ट्रिय नारी दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। सन् 1910 मार्च 8 कोपनहेगनमा 17 देशका 100 महिला अधिकारवादीको अन्तर्राष्ट्रिय सम्मेलनले हरेक वर्ष 8 मार्चलाई महिला अधिकार आन्दोलन दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। नेपालमा सन् 1974 नारी दिवस मनाउन थालिएको हो। महिला अधिकार प्राप्तिका लागि सामाजिक समावेशी ऐन कानूनको आवश्यकता त पर्छ नै, समान पहुँच स्थापित गर्न पुरूषको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ। पीटी लोपचनको रिपोर्ट।
भनिन्छ, सफल पुरूषको लागि महिलाको भूमिका जति महत्वपूर्ण हुन्छ, सक्षम महिला बन्नका लागि पुरूषको साथ र सहयोगी हातको पनि उत्तिकै जरूरी पर्छ। तिनै महिला सबल र सक्षम हुन्छन् जसले अधिकारको उपयोग गर्न पाएका हुन्छन्। अधिकार प्राप्तिको सवालमा महिलाले पुरूषबाट कस्तो व्यवहारको अपेक्षा राखेका हुन्छन् त? संचारकर्मी कल्पना भट्टराई।
पुरुष मान्छेले पाउने जे कुराहरू छन्, अधिकारका कुरा हुन्, स्वतन्त्रताका कुरा हुन्, दायित्वका कुरा हुन् होइन, त्यो कुराहरू नारी मान्छेले पनि पाउनुपर्छ। त्यो पाउनका लागि कुनै पनि नारीले पाइरहेको छैन भने पुरुषहरूले त्यसका लागि पहल हुन्छ नि, त्यो चाहिँ गर्नुपर्छ जस्तो लाग्छ मलाई। घरभित्रबाट, घर बाहिर कार्यालयमा अथवा कुनै पनि ठाउँहरूमा अथवा कानुनी रूपमा त्यसका लागि चाहिँ उनीहरू त्यो ठाउँमा छन् नि त, पुरुषहरू बढी छन् नि त, त्यो भएर त्यो पहल चाहिँ गर्नुपर्छ।
संचारकर्मी भट्टराईले भने जस्तै संविधानले पनि महिला भएकै कारण विभेद गर्न नपाइने र मौलिक हकमै महिला हकको व्यवस्था गरेको छ, तर कानून बलियो हुँदैमा मात्र महिलाले अधिकार प्राप्त गर्न सक्छन् नै भन्ने छैन। यसका लागि पुरुषको भूमिका अहम हुन्छ। म पुरुष हुँ र मैले महिलाले भन्दा बढी अधिकार पाउनुपर्छ भन्ने मानसिकता त्यागेर महिला पुरुष समान हुन् भन्ने भावनाले नै महिला अधिकार प्राप्तिमा सहयोग पुग्ने बताउनुहुन्छ फ्रीडम फोरमका तारनाथ ढकाल।
सबभन्दा ठूलो कुरो एउटा समानताको भावना जागृत हुनु पर्यो। म सुपर हुँ भन्ने जुन मेन्टालिटी छ, त्यो मेन्टालिटीलाई परिवर्तन गर्नुपर्छ। त्यो परिवर्तन हुने बित्तिकै समानताको भाव त्यहाँ सिर्जित हुन्छ। समानताको भाव सिर्जना हुनको लागि पुरुषहरूले त्यसलाई महसुस गर्नु पर्यो, र पुरुषहरूको त्यो महसुसीकरण भयो भने एउटा सुपर फिलिङको जुन छ, एउटा सुपरियर जुन फिलिङ छ, म चाहिँ ठुलो हुँ, म विशेष हुँ भन्ने जुन फिलिङ छ, त्यो हट्ने बित्तिकै त्यहाँ समानताको भाव उत्पन्न भइहाल्छ।
राज्यले महिला लगायत पछाडि पारिएका सबै समुदायको सहभागिता बढाउन समावेशी सिद्धान्त अपनाएर नीतिगत व्यवस्था गरेपछि राज्यका महत्वपूर्ण निकायमा महिलाको उपस्थिति बढेको छ। राष्ट्रपति, सभामुख र प्रधान न्यायाधीश महिला हुनुले नेपालको चिनारी विश्व सामु झनै उचो बनाएको छ। महिलाको राजनीतिक सहभागिता र पहुँच बढाउन महिला मैत्री ऐन कानून बने पनि यो मात्र काफी नहुने बरू घरभित्रैदेखि अवसर र पहुँच प्रदान गर्नुपर्ने बताउनुहुन्छ काठमाडौँका दामोदर सत्याल।
पुरुषहरूले अवरोध गर्ने छ हाम्रो समाजमा, ए यो महिला यस्तो भएछ, छाडा भएछ, यस्तो लुगा लगाएछ, यस्तो गफ गरिदिएछ भन्छन् नि, यो नै मेन कज हो कि जुन जुन परिस्थितिमा महिलालाई नै अगाडि सँगसँगै लगेर परिवारदेखि लिएर बाहिर समाजमा समेत सँगै लगाउने गरे भने उनीहरू सँगसँगै हिँड्ने सिक्ने अनि त्यसपछि पुरुष सर बन्छन्।
संविधानले राज्यका हरेक निकायमा 33% महिला सहभागिता सुनिश्चित गरेको छ, तर व्यवहारमा सबै ठाउँमा त्यो देखिँदैन र भएको छैन। यो संवैधानिक व्यवस्था कार्यान्वयन नहुनुमा पनि महिलाको स्थानमा पुरूष नै हावी भएका घटनाहरू प्रशस्त छन्। त्यसैले महिला अधिकार प्राप्तिमा पुरूष अवरोधक होइन, अवसर भएर उभिन सक्नुपर्छ।
भर्खरै प्रस्तुत रिपोर्टमा फ्रीडम फोरमका तारानाथ दाहाल हुनुपर्नेमा अन्यथा भएकाले सच्याएका छौं। अब बाँकी खबर। राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय एकता यात्रा स्थगन गरेको छ। गएको सोमबार सप्तरीको राजविराजमा संयुक्त मधेसी मोर्चा र सुरक्षाकर्मीका बीच झडप हुँदा चारजनाको ज्यान गएपछि उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै तत्काल राष्ट्रिय एकता यात्रा नगर्ने निर्णय गरेको राप्रपाले जनाएको छ। राप्रपाले राष्ट्रियता, सनातन धर्म र आर्थिक समृद्धि तथा विकासको मुद्दामा केन्द्रित रहेर आगामी चैत 8-12 गतेसम्म यात्रा गर्ने तयारी गरेको थियो।
सुनसरीको ताल तलैयामा रहेको चिडियाघरमा रहेका पंक्षीमा बर्ड फ्लू लागेको पुष्टि भएको छ। क्षेत्रीय प्रयोगशाला विराटनगर र केन्द्रीय प्रयोगशालामा भएको परीक्षणमा ताल तलैयाको चिडियाघरका पंक्षीमा बर्ड फ्लू पुष्टि भएको जिल्ला पशु सेवा कार्यालय सुनसरीले जानकारी दिएको छ। जिल्ला पशु सेवा कार्यालयका प्रमुख शिवनारायण महतोले पंक्षीमा बर्ड फ्लू भएको प्रमाणित गरेको पत्र पठाएपछि सतर्कता अपनाइएको र एक महिनाका लागि चिडियाघर बन्द गरिएको जानकारी दिनुभयो। मरेका पंक्षीलाई सुरक्षित रूपमा गाड्ने काम पनि भइरहेको छ। ताल तलैया विकास तथा संरक्षण समितिका महासचिव रमेश अधिकारीका अनुसार गएको एक हप्तामा त्यहाँ संरक्षित टर्की, मयूर, हुचिल, राजहाँस, चरीबाघ, वनबिरालो र गिनी पिग मरेका छन्। चिडियाघरमा दुर्लभ पंक्षी सहित 22 प्रजातिका चरा संरक्षित छन्।
नेपाल पत्रकार महासंघ कम्युनिकेशन कर्नर प्रतिष्ठान शाखाको पाँचौं अधिवेशनले सुफल काफ्लेको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ। कार्य समितिको उपाध्यक्षमा मोहन पौडेल र रूबिना श्रेष्ठ, सचिवमा अर्जुन पोखरेल, सहसचिवमा ऋग्वेद शर्मा र सजना तिमल सिन्हा, कोषाध्यक्षमा शर्मिला राजोपाध्याय र सदस्यहरूमा संघर्ष विष्ट र सुजाता खत्री चयन हुनुभएको छ। यस्तै महासंघको केन्द्रीय प्रतिनिधिमा मिलन तिमल सिन्हा र सुशीन्द्र गौतम तथा प्रदेश प्रतिनिधिमा ऋतु थेबे र दीपा तिमल सिन्हा चयन हुनुभएको छ।
महोत्तरीमा निर्माण एकीकृत नमूना मुसहर बस्तीको काम 75% सकिएको छ। नमूना बस्तीका परियोजना व्यवस्थापक अर्जुन न्यौपानेका अनुसार मुसहर बस्ती आगामी नयाँ वर्षमा हस्तान्तरण गर्ने गरी तीव्र रूपमा काम भइरहेको छ। धुर्मु सुन्तली फाउन्डेशनले निर्माण गरिरहेको बस्तीका लागि अहिलेसम्म फाउन्डेशनलाई 2,10,00,000 रूपियाँ प्राप्त भएको फाउन्डेशनका लेखा अधिकृत सरोजजङ खत्रीले जानकारी दिनुभयो। निर्माणाधीन मुसहर बस्तीको भित्ता उठाउने काम सकिएको छ भने छानो छाउने, बाटोसहित विद्युतीय काम र रंगरोगनको काम बाँकी छ।
रामेछापका 13 गाविस खाद्य संकटको जोखिममा परेका छन्। समयमा वर्षा नहुँदा अन्न बालीको उत्पादन कम भएकाले ती गाविसमा खाद्यान्न संकटको जोखिम भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। उच्च जोखिममा परेका गाउँमध्ये दुरा गाउँ, गुमदेल, चुचुरे, ठोसे, मजुवा, पिङखुरी, भीरपानी, रामपुर, राकाथुम, हिमगंगा, गुप्तेश्वर, भुजी र गौस्वारा गाविस छन्। ती गाविसमा उत्पादन भएको खाद्यान्नले 3-6 महिनासम्म मात्र खान पुग्ने र बाँकी महिना स्थानीय बजारमा भर पर्नुपर्ने अवस्था रहेको कृषि कार्यालयले जनाएको छ।
लमजुङको भूलभुलेमा रहेको 50 MW क्षमताको माथिल्लो मर्स्याङदी ए जलविद्युत आयोजनाबाट 25 MW मात्रै विद्युत उत्पादन भएको छ। आयोजनाको दुईवटा टर्बाइन मध्ये एउटा टर्बाइनमा समस्या आएपछि आधा मात्रै विद्युत उत्पादन भएको हो। आयोजनामा 25-25 MW क्षमताका दुईवटा टर्बाइन जडान गरिएको छ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
लोकसेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नअल्मली सिधै कोसिसमै जाऊ।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु, खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू:
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन,
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था,
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था,
होस्टलको समेत व्यवस्था भएको।
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिस शैक्षिक केन्द्र, नयाँ पानेश्वर, काठमाडौँ। फोन नम्बर 4107007, 98571-72194,
4107007, 98571-72194।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पुरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नागपोखरी, काठमाडौँ। फोन नम्बर 44-28-242।
बगेको खोला फर्किएला, समयले नि पर्खिएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू: डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजार, पुरानो बस पार्क नजिकै। फोन 01-424-6024।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। इलाममा 15 जना हात्ती पाइलेका रोगी भेटिएका छन्। गुदक र चुलाचुली गाविसका 15 जनामा हात्ती पाइलेको संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय इलामले जनाएको छ। कार्यालयका भेक्टल कन्ट्रोल सुपरभाइजर विमल बरालका अनुसार गुदक र चुलाचुली गाविसमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले गरेको परीक्षणमा 5 जना महिला र 10 जना पुरूषमा संक्रमण भेटिएको हो। तराईसँग सीमा जोडिनु र खुला सीमा हुनुले इलाममा हात्ती पाइले रोगको जोखिम छ।
सल्यानका केही विद्यालयमा अमेरिका र क्यानाडाबाट पढाउन शुरू गरिएको छ। कक्षा कोठामा प्रोजेक्टर, वेब क्यामेरा, स्पिकर सहितको कम्प्युटर जडान गरी शिवजन उच्च मावि शीतलपाटी मावि लगायत विद्यालयमा विदेशबाट पढाउन शुरू गरिएको हो। अमेरिकाको मिसिगन विश्वविद्यालयमा अध्यापन गराउने डाक्टर प्रेम भण्डारी र क्यानाडामा अध्ययन गराउने डाक्टर कृष्णमोहन श्रेष्ठले ISCAG स्टाटिक्स र एग्रो एक्सटेन्सन विषय पढाइरहेका विद्यालयले जनाएको छ।
बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्किएको जंगली हात्तीको आक्रमणमा परि बर्दियामा 1 जनाको ज्यान गएको छ। हात्तीको आक्रमणमा परि बबई नगरपालिका 3 कमलाका 18 वर्षीय विजय नेपाली अर्जुनको ज्यान गएको हो।
खोटाङको दिक्तेल इंग्लिश बोर्डिङ स्कूलले जिल्ला कारागारलाई पुस्तक प्रदान गरेको छ। विद्यालयले रजत जयन्तीको अवसरमा जिल्ला कारागारलाई 21,000 बराबरको पुस्तक प्रदान गरेको हो। कैदीबन्दीको ज्ञान र चेतना अभिवृद्धिका लागि कारागारलाई पुस्तक प्रदान गरिएको विद्यालयका शिक्षक लाल प्रसाद घिमिरेले जानकारी दिनुभयो। विद्यालयले जिल्ला अस्पताललाई पनि 15 वटा ब्ल्याङ्केट सहयोग गरेको छ।
सुरुमा आजको नारी दिवसका विषयमा आएका केही प्रतिक्रिया। फेसबुकमा यमुना तिम्सिना लेख्नुहुन्छ, नारीलाई समान अवसर भने पनि छोरीलाई अघि बढ्न दिनुपर्छ भन्ने सोच अझै आएको छैन। नारीले बोल्दा पोथी बासेको अनि श्रीमतीले घर चलाउँदा श्रीमानलाई हेपेको भन्ने सोच अझै पनि गाउँ समाजमा छँदैछ। त्यसैले नारी अधिकारका कुरा व्यवहारमा लागू गरियोस्।
फेसबुकमै कविता श्रेष्ठ लेख्नुहुन्छ, पुरानो सोचको परिवर्तन नगरेसम्म महिला सशक्तिकरण र अधिकार सम्भव छैन, कुराले मात्र त द्वन्द्व बढाइरहन्छ।
अर्पण दाहालको ट्वीट छ, दिवस गफ र सामाजिक सञ्जालका स्ट्याटसमा मात्र सीमित नहोस्, बुहारीलाई छोरीको रूपमा हेरियोस् अनि भाउजू बुहारीलाई दिदी बहिनीका रूपमा, अनि मात्रै दिवस मनाउनुको सार्थकता हुनेछ।
तर बस्नेत गोपालले फेसबुकमा फरक विचार लेख्नु भएको छ। उहाँ लेख्नुहुन्छ, आज त नारी दिवस रे, होटलमा काम गर्ने दिदी आज महिला अधिकारको कार्यक्रम गर्न विभिन्न ठाउँबाट महिलाहरू भेला हुँदैछन् भनेर चाँडै होटल गइन्। ती दिदी छोराछोरीलाई दुई छ्याक खुवाउन होटलको भाँडा माझ्न बाध्य छिन्। खोइ त उनको अधिकार। त्यसैले आफूले सम्मान चाहनेले आफू सरहको साथीलाई पनि सम्मान गर्न सिकौं।
अनि फरक प्रसंगमा रमेश चन्द्र बडु फेसबुकमा लेख्नुहुन्छ, चैतदेखि नेपालभर लोड सेडिङ नहुने त खुसीको कुरा हो, तर दुःखको कुरा के छ भने देश नै लोडसेडिङ मुक्त हुन्छ भनिरहेका बेला अझै पनि कतिपय ठाउँमा बिजुली त परेको कुरा, त्यही टुकी बाल्न पनि मट्टीतेलको जोह गर्न नसक्ने अवस्थामा छन् नागरिकहरू। त्यसैले कुलमान घिसिङज्यूको ध्यान अब त्यता पनि जाओस्।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइबीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मोहन पौडेल र ऋग्वेद शर्मा। नेपाल दर्पणमा अब विदेशका खबर। इस्लामिक स्टेट आईएसका लडाकुले अफगानिस्तानको राजधानी काबुलमा रहेको सबैभन्दा ठूलो सैनिक अस्पतालमा आक्रमण गर्दा 30 जनाको ज्यान गएको छ। आज बिहान एक आक्रमणकारीले आत्मघाती विस्फोट गराएपछि अस्पतालमा गोलाबारी शुरू भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। डाक्टरको भेषमा आएका आक्रमणकारीले अस्पतालमा गोलाबारी गरेका हुन्। 6 घण्टा लामो भिडन्तका क्रममा सेनाले 3 जना आक्रमणकारीलाई पनि मारेको र स्थिति नियन्त्रणमा आएको अफगानिस्तानको रक्षा मन्त्रालयले जनाएको छ। अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले 400 शैयाको अस्पतालमा मानवीय संवेदनामा गम्भीर धक्का लागेको बताउनु भएको छ।
अमेरिकी गुप्तचर निकाय सीआईएले विश्वभरका टेलिभिजन तथा टेलिफोन ह्याक गर्ने गरेको विकिलिक्सले दावी गरेको छ। विकिलिक्सले सीआईएले ह्याकिङका लागि प्रयोग गर्ने गरेको साइबर हतियारको सूची सार्वजनिक गरेको छ। यसमा विन्डोज, एन्ड्रोइड, आईओएस, ओएसएक्स र लाइनक्स कम्प्युटर तथा इन्टरनेट राउटरलाई पनि निशाना बनाउन सक्ने भाइरस पनि रहेको विकिलिक्सले जनाएको छ। टेलिभिजन तथा टेलिफोन ह्याकिङका लागि प्रयोग गर्ने केही सफ्टवेयर भने सीआईए आफैले तयार गरेको विकिलिक्सको दावी छ। यस्तै बेलायतको MI5ले स्यामसुङ टेलिभिजनलाई ह्याक गर्न मिल्ने सफ्टवेयर बनाउन सीआईएलाई सहयोग गरेको पनि विकिलिक्सको भनाइ छ। तर सीआईएले भने विकिलिक्सले सार्वजनिक गरेको सूचनाको पुष्टि गरेको छैन।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। शहीद स्मारक ए डिभिजन लीगको मिति तय गर्ने बारेमा एसियाली फुटबल संघ एएफसीका प्रतिनिधिले ए डिभिजन क्लबहरूसँग छलफल गरेका छन्। 2 वर्षदेखि लीग हुन नसकिरहेको बेला एएफसीले प्रतियोगिता आयोजना गर्न एन्फालाई सहयोग गरिरहेको छ। त्यसै क्रममा एएफसीले प्रतियोगिताको तयारीका लागि क्लबहरूसँग छलफल गरेको हो। एएफसीले वैशाखदेखि असोजको मध्यसम्म लीग सञ्चालन गर्ने गरी प्रस्ताव गरेको छ। एएफसीले एन्फालाई शुक्रबार र शनिबारको दिन पारेर खेल खेलाउन निर्देशन दिइसकेको छ। यो वर्ष राष्ट्रिय लीग भने नहुने भएको छ। काठमाडौँ लगायत देशका सबै क्लबले एएफसीले तोकेको लाइसेन्सिङ मापदण्ड पूरा गरेपछि मात्रै सन् 2018 राष्ट्रिय लीग आयोजना गरिनेछ। यो वर्ष हुने ए डिभिजन लीगमा भने काठमाडौँका 12 टिमको सहभागिता हुनेछ। लीगमा रेलिगेसनको प्रावधान भने राखिएको छैन।
सशस्त्र प्रहरीको एपीएफ पूर्वाञ्चल इटहरी गोल्ड कप फुटबलको फाइनलमा पुगेको छ। पहिलो सेमी फाइनलमा काठमाडौँको चर्च बोइज क्लबलाई 2-0 हराउँदै एपीएफ पूर्वाञ्चल फाइनलमा पुगेको हो। उसका लागि रूपक लामा र प्रदीप चौधरीले गोल गरे। अन्तिम सेमी फाइनलमा भोलि झापाको काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर र बोइज युनियन बीच खेल हुनेछ।
र नेपालगंज गोल्ड कप फुटबल प्रतियोगिता भोलिदेखि नेपालगंजमा हुने भएको छ। अखिल नेपाल फुटबल संघ बाँकेको आयोजनामा हुन लागेको प्रतियोगितामा मनाङ मर्स्याङदी, संकटा, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको विभागीय समूह, रूपन्देही 11, सुदूरपश्चिम 11 र नेपालगंज 11 गरी ए डिभिजनका 8 टीम सहभागी हुनेछन्। प्रतियोगिताको विजेताले 5 लाख र उपविजेताले 2,51,000 रूपियाँ पुरस्कार पाउनेछन्।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
राजविराजमा ज्यान गुमाउनेका परिवारलाई 10-10 लाख रुपियाँ दिने सरकारको निर्णय। घटनाको विरोधमा मोर्चाले गरेको बन्दका क्रममा आज ठाउँ ठाउँमा तोडफोड।
मेची महाकाली अभियान रोक्न एमालेलाई प्रधानमन्त्रीको आग्रह। पर्सीदेखि मेची महाकाली अभियानलाई निरन्तरता दिने एमालेको निर्णय।
सुनसरीको ताल तलैया चिडियाखानामा बर्ड फ्लू भेटियो, चिडियाखाना 1 महिनाका लागि बन्द।
अफगानिस्तानको काबुलमा रहेको सैनिक अस्पतालमा आईएस लडाकुको आक्रमण, 30 जनाको ज्यान गयो।
वैशाखदेखि असोजको मध्यसम्म ए डिभिजन लिग फुटबल सञ्चालन गर्न एएफसीको प्रस्ताव, यो वर्ष राष्ट्रिय लिग फुटबल नहुने।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो online.com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै अर्जुन पोखरेल र सुनिता पहरी पनि बिदा हुन्छौ। नमस्कार।